यो आकाशवाणी हो। समाचार मेनुका राईबाट सुन्नुहोस्। सुरु गरौं यस बुलेटिनका प्रमुख समाचारहरूबाट। अर्थमन्त्री निर्मला सीतारमणले राज्यसभामा संघीय बजेटमाथि भएको छलफलको जवाफ दिइन्। लोकसभाले आज औद्योगिक सम्बन्ध संहिता विधेयक 2026 गरेको छ पारित। भारतले आज नेपाललाई निर्वाचन सम्बन्धी तेस्रो चरणको सहायता गरेको छ हस्तान्तरण। सरकारले शिक्षा क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोगलाई प्रवर्धन गरिरहेको शिक्षा मन्त्रीले बताउनुभयो। रक्षा मन्त्रालयले विमानको खरिदका लागि हिन्दुस्तान एरोनोटिक्स लिमिटेडसँग सम्झौतामा गरेको छ हस्ताक्षर। अब समाचार विस्तारमा। अर्थमन्त्री निर्मला सीतारमणले आज राज्यसभामा संघीय बजेटमाथि भएको छलफलको जवाफ दिँदै सरकार आर्थिक वृद्धि प्रवर्धन गरेर समावेशी विकास सुनिश्चित गर्दै भारतलाई सशक्त र आत्मनिर्भर बनाउने काममा लागिरहेको बताउनुभयो। उहाँले उच्च आर्थिक वृद्धिलाई कायम राख्दै मुद्रा मूल्य वृद्धिलाई न्यून राखिएको बताउनु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वित्तीय वर्ष 2025-26 देशको जीडीपी 7.4% वृद्धि हुने अनुमान गरेको छ। उहाँले भन्नुभयो, उपभोक्ता मूल्य सूचकांक मुद्राको मूल्य वृद्धि 2% घटेको छ, जसले देशको अर्थतन्त्रको बलियो वृद्धिका आधारलाई प्रतिबिम्बित गर्छ। अर्थमन्त्रीले घरेलु उत्पादन क्षमता विकासमा जोड़ दिएको बताइन्। उहाँले यस वर्षको बजेट सरकारले निर्माण क्षेत्रको विकासका लागि बनाएको दृष्टिकोणलाई दर्शाउने कुरा बताइन्। उहाँले मानव सम्पत्ति विकासमा पनि जोड़ दिएको र यसले आगामी वर्षहरूमा रोजगारी सृजना गर्न सहयोग पुग्ने बताउनुभयो। ब्याङ्किङ तथा ऋण उपलब्धतामा उल्लेखनीय वृद्धि देखिएको उहाँले थप बताउनुभयो। अर्थमन्त्रीले विपक्षको सामाजिक कल्याण योजनामा खर्च घटाइएको भन्ने आरोपको जवाब दिँदै कल्याण योजनाका लागि पर्याप्त बजेट विनियोजन गरिएको बताइन्। उनले मध्यम वर्गलाई दबावमा पारिएको विपक्षको आरोपलाई पनि खण्डन गर्दै एनडीए सरकार अन्तर्गत गरिएको आर्थिक सुधारले मध्यम वर्गको विस्तार गरेको बताइन्।
The National Statistical Office gave the first advanced estimate. The real GDP growth is projected at 7.4% for the year 25-26, with a nominal growth rate at around 8%, while CPI inflation has softened to nearly 2%. So this is that combination that I'm talking about of a strong growth, price stability, is really uncommon globally and reflects the strength of India's economic fundamentals.
लोकसभामा आज विश्वव्यापी आर्थिक तथा भू राजनैतिक अवस्था अनुसार भारतीय आर्थिक विकासको रूपरेखा सम्बन्धी वित्त सम्बन्धी स्थायी समितिको टिप्पणीमाथि सरकारद्वारा गरिएको कार्यवाहीबारे 29 प्रतिवेदन प्रस्तुत गरिएको छ। यो प्रतिवेदन लोक जनशक्ति पार्टीका अरूण भारतीले पेश गरेका हुन्। समितिले भू राजनैतिक तनावले प्रभावित अस्थिर वैश्विक अर्थतन्त्रका बाहेक सुदृढ आन्तरिक माग र लगानीको समर्थनका कारण सन् 2024-25 भारतको वास्तविक कुल घरेलु उत्पादन 6.5% वृद्धि भई अर्थतन्त्र मजबूत अवस्थामा रहेको उल्लेख गरेको छ। समितिले आगामी एक दशकसम्म वार्षिक 8% महत्वाकांक्षी आर्थिक वृद्धि हासिल गर्न हालको 31% रहेको लगानी दरलाई बढाएर करिब 35% जीडीपीसम्म पुर्याउनु पर्ने सुझाव दिएको छ। तीव्र परिवर्तन भइरहेको वैश्विक व्यापार परिवेशमा भारतको निर्यातमा भएको उल्लेखनीय वृद्धिलाई पनि समितिले प्रशंसा गरेको छ। लोकसभाले आज औद्योगिक सम्बन्ध संहिता विधेयक 2026 पारित गरेको छ। यस विधेयकले औद्योगिक सम्बन्ध संहिता 2020 संशोधन गर्दछ। संशोधनको मुख्य उद्देश्य तीन पुराना कानून ट्रेड युनियन ऐन 1926, औद्योगिक रोजगार स्थायी आदेश ऐन 1946 र औद्योगिक विवाद ऐन 1947 जसको स्थान औद्योगिक सम्बन्ध संहिता 2020 लिएको थियो, तिनीहरूको निरन्तरता सुनिश्चित गर्दै भविष्यमा आउने जटिलतालाई रोक्नु हो। छलफलको उत्तर दिनुहुँदै श्रम तथा रोजगार मन्त्री मनसुख मान्डवियाले 17 राष्ट्रिय श्रम संगठनले श्रम संहिता श्रमिकको हितमा लागू गरिएको पुष्टि गरेको बताउनु भएको छ। मान्डवियाले भन्नुभयो यस संहिताले पुरूष र महिलाका लागि समान तलबको ग्यारेन्टी दिन्छ र श्रमिकलाई समयमै तलब भुक्तानी सुनिश्चित गर्दछ। भाजपा सांसद दर्शन सिंह चौधरीले यो विधेयकले श्रमिकको हित संरक्षण गर्दछ र उद्योग क्षेत्रमा इज अफ डुइङ बिजनेस प्रवर्धन गरेको बताउनुभयो। रक्षा मन्त्रालयले 8 डर्नियर 228 विमानको खरिदका लागि हिन्दुस्तान एयरनोटिक्स लिमिटेडसँग सम्झौतामा हस्ताक्षर गरेको छ। उक्त सम्झौताको मूल्य 2312 करोड़ रूपियाँ छ र यसमा भारतीय तटरक्षक बलका लागि आवश्यक परिचालन उपकरणहरू पनि समावेश छन्। मन्त्रालय अनुसार यो सम्झौता आत्मनिर्भर भारत र मेक इन इण्डिया अभियानप्रति सरकारको प्रतिबद्धता दर्शाउँछ र देशको समुद्री सुरक्षालाई मजबूत बनाउँछ। रक्षा खरिद परिषदले आज भारतीय सशस्त्र बलको क्षमता बढाउन करिब 3,60,000 करोड़ रूपियाँ बराबरका प्रस्ताव स्वीकृत गरेको छ। यस अन्तर्गत भारतीय वायुसेनाका लागि मल्टी रोल फाइटर एयरक्राफ्ट रफाल, लडाकु मिसाइल र उच्च उचाइमा काम गर्ने हवाई उपग्रह खरिदको आवश्यकता स्वीकृत गरिएको छ। अधिकांश रफाल विमानको निर्माण भारतमा नै हुनेछ। साथै भारतीय सेनाका लागि बख्तरबन्द वाहन T-72 ट्याङ्क र पैदल सेना लडाकु वाहनका एन्टी ट्याङ्क माइन्स किन्ने अनुमति दिएको छ। भारतीय नौसेनाका लागि 4 मेगावट समुद्री ग्यास टर्बाइन जेनेरेटर र P-8I समुद्री टोही विमान किन्ने भएको छ। भारतीय तटरक्षक बलका लागि डार्नियर विमानका लागि इलेक्ट्रो अप्टिकल इन्फ्रारेड प्रणालीको पनि स्वीकृति दिएको छ। भारतले आज नेपाललाई निर्वाचन सम्बन्धी तेस्रो चरणको सहायता हस्तान्तरण गरेको छ। नेपाली राजधानी काठमाडौँमा भारतीय दूतावासका राजदूत नवीन श्रीवास्तवले 270 भन्दा बढी सवारी साधन र अन्य सामग्री हस्तान्तरण गर्नुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले सहायता ग्रहण गर्नुभयो भने नेपाली सेनाका लागि 50 ट्रक सेनाका प्रमुख जनरल अशोक राज सिग्दलले ग्रहण गर्नुभयो। नेपालका गृहमन्त्रीले समयमा र महत्वपूर्ण सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभएको छ र दुई देश बीचको आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्यमा आधारित सहयोगको सराहना गर्नुभयो। यसअघि भारतले यसै वर्षको 20 र 29 जनवरीमा पहिलो दुई चरणको निर्वाचन सहायता नेपाललाई हस्तान्तरण गरेको थियो। आगामी दिनमा थप सहायता चरणमा उपलब्ध गराउने योजना रहेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत प्रविधि क्षेत्रमा अग्रणी छ र यस प्रगतिका लागि सरकार र निजी क्षेत्रले युवा नवप्रवर्तनकर्ताहरूलाई प्रोत्साहन गर्नेपर्छ भन्नुभएको छ। उनले यो कुरा आज नयाँ दिल्लीमा आयोजित इनोभेसन मेडटेक इनोभेसन र स्टार्टअप सोकेस कार्यक्रममा व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सरकारले शिक्षा क्षेत्रमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोगलाई प्रवर्धन गरिरहेको बताउनु भएको छ। दिल्लीमा आयोजित भारत बोधन एआई सम्मेलन 2026मा बोल्दै उहाँले भारतीय शिक्षा प्रणालीमा एआई सम्बन्धी काम तीव्र गतिमा भइरहेको र यसका लागि देशमा पर्याप्त युवा प्रतिभा रहेको उल्लेख गर्नुभयो। केन्द्रीय प्रधानमन्त्री अनुसार एआईलाई तेस्रो कक्षादेखि उच्च स्तरीय अनुसन्धान तहसम्मको पाठ्यक्रममा समावेश गरिनेछ। साथै यसलाई अनुसन्धान विषयक नवप्रवर्तनको नमूना तथा संचार रणनीतिको रूपमा पनि विकास गरिने उहाँले बताउनु भएको छ।
क्लास 3 से लेके एडवांस रिसर्च तक एआई को एज ए टॉपिक, एज ए रिसर्च इशू, एज ए मॉडल, एज ए कम्युनिकेशन स्ट्रेटेजी। एआई सिर्फ टेक्नोलॉजी की विषय नहीं है। अभी हमने देखा कई सारे बी स्कूल्स अपने पढ़ाई में एआई प्रिपेयरनेस में बाकी संस्थानों से भी आगे जा रहे हैं। टेक्नोलॉजिकल इंस्टीट्यूशन उसकी डीप रिसर्च कर रहे हैं, उसकी इनोवेशन कर रहे हैं, उसकी मॉडल बना रहे हैं।
आईसीसी पुरुष T20 क्रिकेट विश्वकपमा आज मुम्बईको वानखेडे स्टेडियममा समूह सी को खेलमा इटलीले नेपाललाई 10 विकेटले पराजित गरेको छ। नेपाललाई पहिलो ब्याटिङको अवसर दिएको थियो जहाँ नेपाल 19.3 ओभरमा सबै विकेट गुमाउँदै 123 रनमै आउट भयो। जवाफमा इटलीले 13 ओभरमा लक्ष्य पूरा गर्यो र सबै विकेट सुरक्षित राख्यो। अर्को खेलमा श्रीलंका 155 रनले ओमनलाई हराउँदै जीत हात पार्यो। यसैबीच बीच भारत र नाम्बियाको दिल्लीको अरूण जेटली स्टेडियममा आज 7 बजी शुरू भएको खेलमा अहिले भिडन्त भइरहेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।